وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ السلام علیکم۔ پاکستان میں 7:17، بھارت میں 9:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے بلٹن کے ساتھ۔ افغان صدارتی محل نے طالبان کے القاعدہ کے ساتھ تعلقات پر تشویش کا اظہار کیا ہے اور کہا ہے کہ افغان عوام ان تعلقات کے جاری رہنے پر شدید تشویش میں مبتلا ہیں۔ ایک صدارتی ترجمان صدیق صدیقی نے اقوام متحدہ کی سلامتی کونسل کی رپورٹ پر رد عمل ظاہر کیا ہے، جس میں دعویٰ کیا گیا ہے کہ طالبان القاعدہ کی حمایت جاری رکھے ہوئے ہیں۔ انہوں نے صحافیوں سے باتیں کرتے ہوئے کہا کہ افغان حکومت چاہتی ہے کہ طالبان تمام دہشت گرد گروپوں سے اپنے تعلقات منقطع کر لیں اور امن عمل کو افغانستان میں جنگ کے خاتمے کا موقع خیال کریں۔ امریکہ کے نمائندہ خصوصی برائے افغان مفاہمت ظلم خلیلزاد امید ظاہر کر رہے ہیں کہ بین الافغان مذاکرات شروع ہونے کے لیے پیش رفت ہو رہی ہے۔ امریکہ کے نمائندہ خصوصی نے یہ بات واشنگٹن میں نیوز بریفنگ کے دوران ایسے وقت پر کہی ہے جب افغان حکومت نے طالبان قیدیوں کی رہائی کا عمل تیز کر دیا ہے، جبکہ عید پر ہونے والی 3 روزہ جنگ بندی کے بعد تشدد کی کارروائیوں میں بھی پہلے کی نسبت کسی حد تک کمی ہوئی ہے۔ پیر کو ہونے والی پریس بریفنگ میں ظلم خلیلزاد کا کہنا تھا کہ گزشتہ چند دنوں کے دوران قیدیوں کی رہائی اور پرتشدد کارروائیوں میں کمی کے معاملے پر نمایاں پیش رفت ہوئی ہے۔ انہوں نے کہا کہ دونوں جانب سے مزید قیدیوں کی رہائی ہونی ہے۔ ان کے بقول ہم یہ توقع کرتے ہیں کہ بین الافغان مذاکرات شروع ہونے سے قبل پرتشدد کارروائیاں بہت کم ہو جائیں گی۔ امریکہ کے نمائندہ خصوصی کا مزید کہنا تھا کہ افغان امن عمل کی راہ میں حائل مشکلات کے باوجود امید ہے کہ ہم بین الافغان مذاکرات کے آغاز کی طرف پیش رفت کر رہے ہیں۔ انہوں نے کہا کہ امریکہ اس بات کو یقینی بنانے کے لیے کوشاں ہے کہ قیدیوں کی رہائی سے متعلق معاملات بین الافغان مذاکرات سے قبل طے ہو جائیں۔ افغان حکومت طالبان کے 5,000 قیدی رہا کرے، جبکہ طالبان کی قید میں موجود تمام قیدی رہا ہو جائیں۔ ظلم خلیلزاد نے یہ واضح نہیں کیا کہ بین الافغان مذاکرات کب شروع ہوں گے۔ اقوام متحدہ کی رپورٹ کے باوجود امریکہ کے اعلی عہدیدار یہ توقع رکھتے ہیں کہ طالبان معاہدے پر قائم رہیں گے اور یہ کہ طالبان اور افغان حکومت کے درمیان مذاکرات کامیاب ہو جائیں گے۔ مشرقی لداخ سیکٹر میں لائن آف ایکچوئل کنٹرول پر بھارتی اور چینی افواج کے درمیان تقریباً 1 ماہ سے جاری تعطل برقرار ہے۔ دونوں ملکوں کی فوجیں آمنے سامنے ہیں۔ موقع پر فوجی سطح پر کئی ادوار کے مذاکرات ہو چکے ہیں۔ دونوں میں سفارتی سطح پر بھی رابطہ قائم ہے، لیکن تاحال کوئی نتیجہ برآمد نہیں ہوا ہے۔ دونوں ملکوں کی فوجیں بظاہر اپنی جگہ سے ہٹنے کے لیے تیار نہیں ہیں۔ عارضی سرحد LAC پر دونوں ملکوں نے اپنی فورسز میں اضافہ کر دیا ہے۔ رپورٹوں کے مطابق دونوں طرف سے بھاری ہتھیاروں کے علاوہ توپ گاڑیاں اور بکتر بند حفاظتی گاڑیاں بھی حرکت کرتی دیکھی گئی ہیں۔ ذرائع کا کہنا ہے کہ چینی فوج بھارتی سرحد کے اندر آ گئی ہے اور سرحد پر کم از کم 5,000 چینی جوان تعینات ہیں۔ اب سب کی نظریں بیجنگ میں ہونے والے سفارتی مذاکرات پر مرکوز ہیں۔ تاہم دونوں ملکوں نے اس امید کا اظہار کیا ہے کہ بات چیت سے مسئلہ حل کر لیا جائے گا۔ پاکستان نے بھارت کے زیر انتظام کشمیر میں لائن آف کنٹرول کے قریب 13 مبینہ عسکریت پسندوں کی موت کو ماورائے عدالت قتل قرار دیتے ہوئے اس کی مذمت کی ہے۔ منگل کو پاکستان کے دفتر خارجہ کی جانب سے جاری کیے گئے بیان میں کہا گیا ہے کہ ایک ہی روز میں 13 کشمیریوں کی موت بھارت کے ظلم و ستم کی عکاس ہے۔ دفتر خارجہ کے بیان میں کہا گیا ہے کہ پاکستان کو بھارتی سیکورٹی فورسز کے جعلی مقابلوں میں نوجوان کشمیریوں کی موت پر تشویش ہے۔ ایک جانب دنیا عالمی وبا کرونا سے نبرد آزما ہے، لیکن بھارتی سیکورٹی فورسز کشمیری عوام پر ظلم ستم میں اضافہ کر رہی ہیں۔ پاکستانی دفتر خارجہ کا کہنا ہے کہ عالمی برادری کو کشمیر میں بھارت کے انسانیت کے خلاف جرائم پر فوری نوٹس لینا چاہیے۔ بھارتی فوج نے پیر کو دعویٰ کیا تھا کہ اس نے کنٹرول لائن کے نوشیرا اور مینڈھر سیکٹروں میں الگ الگ جھڑپوں کے دوران 13 مشتبہ عسکریت پسندوں کو مار ڈالا۔ جموں میں بھارتی فوج کے عہدیداروں نے بتایا تھا کہ ہلاک کیے گئے افراد ان کے بقول دہشت گرد تھے جو پاکستان کے زیر انتظام کشمیر سے بھارتی کشمیر میں داخل ہونے کی کوشش کر رہے تھے۔ خبریں ختم ہوئیں۔
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
अस्सलाम वालेकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। पाकिस्तान में मई के महीने में COVID-19 से मुतासर अफराद की तादाद जिस अंदाज से बढ़ी है, इसने सेहत के उहदेदारों को तशवीश में मुबतला कर दिया है। डॉक्टर उमर अयूब खान पाकिस्तान में सार्क की पाकिस्तान मेडिकल एसोसिएशन के सदर हैं, कॉमनवेल्थ मेडिकल ट्रस्ट हेल्थ इनिशिएटिव पाकिस्तान के डायरेक्टर और अमेरिकन मेडिकल सोसाइटी के रुकन और रॉयल सोसाइटी ऑफ मेडिसिन यूनाइटेड किंगडम के ओवरसीज फेलो भी रह चुके हैं। इस वक्त पब्लिक हेल्थ के एक अहम उहदेदार की हैसियत से काम कर रहे हैं। उन्होंने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा है कि अगर पाकिस्तान में कोई जामे पॉलिसी ना बनी तो COVID-19 के मरीजों की बढ़ती हुई तादाद पाकिस्तान के सेहत के निज़ाम की इस्तेदाद से तजावुज़ कर जाएगी। तफसीलात के साथ इस वक्त हमारे साथ मौजूद हैं मुदस्सरा मंजर, तो आइए उनसे ये रिपोर्ट सुनते हैं।
पाकिस्तान में मई के महीने में COVID-19 से मुतासर अफराद की तादाद जिस अंदाज से बढ़ी है, इसने सेहत के अहदेदारों को तशवीश में मुबतला कर दिया है। डॉक्टर उमर अयूब खान पाकिस्तान में सार्क की पाकिस्तान मेडिकल एसोसिएशन के सदर हैं, कॉमनवेल्थ मेडिकल ट्रस्ट हेल्थ इनिशिएटिव पाकिस्तान के डायरेक्टर और अमेरिकन मेडिकल सोसाइटी के रुकन और रॉयल सोसाइटी ऑफ मेडिसिन यूनाइटेड किंगडम के ओवरसीज फेलो भी रह चुके हैं। इस वक्त पब्लिक हेल्थ के एक अहम ओहदेदार की हैसियत से काम कर रहे हैं। वॉइस ऑफ अमेरिका से बात करते हुए उनका कहना है कि पाकिस्तान में COVID-19 के मरीजों में जिस तेजी से इजाफा हो रहा है, उसे देखकर ऐसा लगता है कि पाकिस्तान का सेहत का निज़ाम इसे बर्दाश्त नहीं कर पाएगा। डॉक्टर उमर खान ने तवज्जो दिलाई कि पाकिस्तान में मार्च के महीने में जिस वक्त क्रिकेट के लीग मैच हो रहे थे, COVID-19 का खतरा उस वक्त जाहिर हो चुका था।
पाकिस्तान में जब ये फर्स्ट टाइम कोरोना आया तो दिसंबर में चीन में आ चुका था। हमें उस वक्त से गार्ड हो जाना चाहिए था, जैसे कि डिफरेंट कंट्रीज जो सक्सेसफुल रही हैं उनका मॉडल रहा। अनफॉर्चुनेटली इसको सीरियस नहीं लिया गया एंड 15th से लेकर 17th मार्च तक PSL के मैचेस हो रहे थे, पाकिस्तान सुपर लीग के, जिसमें 50,000 लोग एक जगह बैठे पाए जाते थे। फिर सडनली जब हम लोगों ने बहुत ज़्यादा एडवोकेसी की सिंध में, हमने डॉक्टर एंडस हॉस्पिटल के डॉक्टर बारी के जरिए, इम्तियाज़ शेख साहब जो है मिनिस्टर उनके ज़रिए, जब हमने गवर्नमेंट तक बात पहुंचाई तो उन्होंने आखिरी जो मैच था सिंध में वो विदाउट ऑडियंस कराया और उसके बाद सडन PSL को बंद कर दिया गया। देन सिंध वेंट ऑन लॉकडाउन फॉलोड बाई पंजाब, देन फॉलोड बाई KP और सिमिलरली ये चारों प्रोविंस भी लॉकडाउन पे गए। वी नेवर हैड अ नेशनल पॉलिसी, कोहेसिव पॉलिसी लेड बाय द फेडरल गवर्नमेंट, जहाँ पे डिसाइड किया जाता कि पूरे पाकिस्तान में आज लॉकडाउन है। प्रोमिसेस वर गिवन लिबर्टी टू डिसाइड फॉर देमसेल्व्स। उससे ये हुआ कि अनफॉर्चुनेटली बहुत ज्यादा केसेस बढ़ते चले गए।
पब्लिक हेल्थ के ओहदेदार डॉक्टर खान कहते हैं कि ये तस्वीर बिल्कुल गलत है कि मैयत से कोरोना वायरस का इन्फेक्शन नहीं होता,
जो कि इंतहाई गलत किस्म की एडवाइस दी थी, क्योंकि जो पेशेंट्स हॉस्पिटल में एडमिटेड होते हैं उनको हमने NG ट्यूब, नेजल गैस्ट्रिक ट्यूब पास की होती है, जिनको कैनुलस पास किए होते हैं, उनको कैथेटर्स पास किए होते हैं, और इनसे जब इनको हटाया जाए तो ब्लड निकलता है, सेक्रेशंस आती हैं, व्हिच कैन इन्फेक्ट अदर पीपल।
डॉक्टर उमर अयूब खान ने बताया कि कम से कम सूबे खैबर पख्तूनख्वा में अस्पतालों में बिस्तरों की बहुत कमी देखी जा रही है। उन्होंने कहा कि तिब्बी अमला COVID-19 से मुतासिर हो रहा है, जिनके टेस्ट हुए हैं इनमें 2,250 मुस्बत केसेस हैं। उन्होंने बताया कि पीर के दिन तक 25 डॉक्टर कोरोना वायरस के बायस जिंदगी की बाजी हार चुके हैं। उन्होंने कहा कि अगर यही सूरत हाल रही तो तरबियत याफ्ता डॉक्टरों की कमी हो जाएगी, जबकि ये तादाद पहले ही कुछ ज्यादा नहीं है।
अब अनफॉर्चुनेटली रजिस्टर्ड नंबर ऑफ डॉक्टर्स पाकिस्तान में ट्रेंड कितने, ये तो नहीं है कि आपके डॉक्टर्स कितने हैं, ट्रेंड डॉक्टर्स जो कि ट्रीट कर सकें इंटेंसिव केयर वो कितने, वो तो मुझे नहीं लगता कि पूरे पाकिस्तान में कोई 8-9 हज़ार की होंगे जो ट्रीट करने की सलाहियत रखते हैं इंटेंसिव केयर में, बल्कि 3-4 हज़ार होंगे इंटेंसिव केयर यूनिट्स को। अगर आपके इस तादाद से पेशेंट्स आने लग गए, जैसे 1,650 से 100 صرف کل کی تاریخ میں آپ نے ورلڈ ریکارڈ قائم کر لیا اس ایک نیگیٹو ایکٹیویٹی میں. تو اگر اس طرح سے بڑھتے چلے گئے تو مجھے لگتا ہے کہ انفارچونیٹلی اگر آپ کا سولجر ہی رہے گا ہی نہیں تو لڑے گا کیا.
اس کے علاوہ انہوں نے کہا کہ جو لوگ وینٹیلیٹرز پر چلے جاتے ہیں ان کا بچنا بہت مشکل ہوتا ہے.
ہاسپٹلز بالکل جیم پیکڈ ہیں اینڈ پلس دوز پیپل ہو آر گوئنگ آن وینٹیلیٹرز انٹینسیو سٹاف ہمارے پاس کے پی میں کمی ہے. ہمارے پاس تو 100 وینٹیلیٹرز بھی نہیں ہے پورے صوبے میں. تو اس صورتحال میں ہماری اور پھر جو ہیں ان کو ہینڈل کرنے کے لیے ہمارے پاس انٹینسیو کیئر سٹاف نہیں ہے. پلس وی ہیو بین انفیسٹڈ بائی افغان ریفیوجیز in great number and they have come aur wo literacy level unka intahi kam hai plus tribal areas wo sare Peshawar mein aake hain plus comorbid diseases jo hypertension hai diabetes hai iske alawa aur diseases hain jo aam logon mein pai jati hain unke sath jab covid ho jata hai to it is almost fatal aur maine ek case bhi nahi dekha KP mein jo ke ventilator pe gaya aur zinda wapas aaya.
ek qiyas ye bhi kiya ja raha hai کہ جو لوگ ایک مرتبہ کرونا کا شکار ہو چکے ہیں انہیں شاید دوبارہ یہ انفیکشن نہ ہو جسے ہرڈ امیونٹی کہا جا رہا ہے
کہ انفارچونیٹلی اٹ از این ایمرجنگ ڈیزیز اور یہ کہنا کہ ہرڈ امیونٹی ہو جائے گی ہم نہیں کہہ سکتے کہ ہرڈ امیونٹی ہو جائے گی. ابھی تک سو فار جن لوگوں کو ایک بار کرونا ہو گیا ان کا پلازما سے ٹریٹمنٹ بھی ہو رہا ہے لیکن ہمیں نہیں پتا کہ کل یہ وائرس میوٹیٹ کر جائے.
ایک اور اہم بات کی طرف توجہ دلاتے ہوئے ڈاکٹر عمر ایوب نے کہا کہ پاکستان میں ہسپتالوں کا ویسٹ یا فضلہ ٹھکانے لگانے کا کوئی مؤثر انتظام نہیں ہے جو خطرے کا باعث ہے.
ہاسپٹل ویسٹ مینجمنٹ پاکستان میں ون آف دا پورسٹ. اونلی تھنگ ویئر وی ڈو ویسٹ از ایدر لینڈ فلنگ یا انسینریٹرز میں جا کے ڈال دیتے ہیں تو یہ اس سے تو کام چلے گا نہیں. اٹ لکس لائک اے کیٹاسٹروفک سچویشن فار پاکستان.
پیر کے روز پاکستان کے وزیر اعظم عمران خان نے ایک اعلیٰ سطح اجلاس کے بعد جس میں چاروں صوبوں کے اہلکار شریک تھے ملک میں بعض مزید شعبے کھولنے کا اعلان کیا اور کاروبار ہفتے اور اتوار کو بند رکھنے کی ہدایت کی. ڈاکٹر عمر ایوب کہتے ہیں کہ پاکستان میں کرونا وائرس کی صورتحال کا اندازہ اس سے لگایا جا سکتا ہے کہ وزیر صحت یاسمین راشد نے ان سے گفتگو میں انہیں بتایا ہے کہ اب تک جو 5,700 ٹیسٹ کیے گئے اس کے مطابق 22% لوگ پازیٹیو آئے ہیں.
ڈاکٹر یاسمین راشد نے جو ٹریجیکٹری ایڈ کی ہے اس وقت ایکسپیکٹڈ ٹریجیکٹری وہ 6,70,500 ہے اور اٹ از آن دا بیسز آف ٹیسٹ وچ ہیو بین ڈن اور یہ 15 مئی کی رپورٹ تھی جس میں یہ ٹریجیکٹری ایکسپیکٹ کی گئی تھی اور اس کے لیے جو ریزلٹ ابھی لیٹسٹ آئے ہیں وہ جو لیٹسٹ 5,700 ٹیسٹ جو ابھی لاسٹ کیے گئے ہیں اس میں 22% پازیٹیو ریشو ہے. یہ لاہور میں صرف 6,70,500 لوگوں کے انفیکٹڈ ہونے کا چانس ہے. تو سملرلی یہاں پہ جو ٹریجیکٹری اگر اس لحاظ سے ہم پروجیکٹ کرتے ہیں کے پی میں جو پازیٹیو پرسنٹیج کی ہے تو اس لحاظ سے یہ تعداد بھی پشاور الون میں لاکھ سے بڑھ جاتی ہے.
ڈاکٹر عمر ایوب خان نے کہا کہ اس وقت پاکستان میں کرونا وائرس کی صورتحال تشویشناک ہوتی جا رہی ہے اور اگر اس بارے میں کوئی جامع اور مشترکہ پالیسی نہ اپنائی گئی تو حالات قابو سے باہر ہو سکتے ہیں. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
اور پاکستان کے صوبے سندھ میں بھی کورونا مریضوں کی تعداد میں اضافہ ہو چکا ہے. پاکستان کے صوبے سندھ میں کرونا وائرس سے متاثر افراد کی تعداد میں اضافے کے بارے میں وزیر اطلاعات تو بلدیات, ہاؤسنگ اینڈ پلاننگ ناصر حسین شاہ کا کہنا ہے کہ سندھ حکومت نے کرونا وائرس کا پہلا مریض سامنے آتے ہی وفاقی حکومت سے درخواست کی تھی کہ ملک میں احتیاطی تدابیر اختیار کی جائیں مگر اس سے اتفاق نہیں کیا گیا. انہوں نے وائس آف امریکہ سے بات کرتے ہوئے بتایا کہ سندھ میں اس وائرس کی ابتدا کے دنوں میں صرف 80 لوگوں کو ٹیسٹ کرنے کی سہولت تھی جسے بڑھا کر اب 6,700 سے زیادہ کر دیا گیا ہے. انہوں نے ان اطلاع سے اتفاق نہیں کیا کہ سندھ کے اسپتالوں میں مریضوں کی تعداد اتنی زیادہ ہے کہ ان کے لیے بستر کم پڑ رہے ہیں. انہوں نے کہا کہ ان کی حکومت نے سندھ میں 12,000 بستر کووڈ 19 کے مریضوں کے لیے مختص کیے تھے۔ انہوں نے کہا کہ اس وقت سندھ میں 283 سے زیادہ وینٹیلیٹرز موجود ہیں اور مزید درآمد کیے جا رہے ہیں۔ ناصر حسین شاہ نے مزید بتایا کہ صوبے میں ایسے انتظامات کیے جا رہے ہیں کہ مریضوں کی تعداد میں گنجائش سے زیادہ اضافے کی صورت میں سپورٹس ارینا جیسے مقامات کو عارضی ہسپتال میں تبدیل کیا جا سکے اور نئے طبی مرکز کی تعمیر بھی کی جا رہی ہے۔ اس بارے میں بھی ایک تفصیلی رپورٹ پیش کر رہی ہیں ہماری ساتھی مدثرہ منظر۔
اطلاع کے مطابق پاکستان میں گزشتہ چند روز کے دوران کرونا وائرس سے متاثرہ افراد کی تعداد میں ایک دم اضافہ ہوا ہے۔ یہ اضافہ زیادہ تر سندھ میں دیکھنے میں آیا ہے۔ اس کی وجہ لاک ڈاؤن میں حالیہ نرمی ہو سکتی ہے، مگر پاکستان کے حکام کا کہنا ہے کہ اگر یہ اضافہ جاری رہا تو لاک ڈاؤن دوبارہ لاگو کیا جا سکتا ہے۔ سندھ میں وزیر اطلاعات، بلدیات، ہاؤسنگ اینڈ پلاننگ ناصر حسین شاہ کا کہنا ہے کہ سندھ حکومت نے کرونا وائرس کا پہلا مریض سامنے آتے ہی وفاقی حکومت سے درخواست کی تھی کہ ملک میں احتیاطی تدابیر اختیار کی جائیں، مگر اس سے اتفاق نہیں کیا گیا۔
ہم نے تو بہت کوشش کی اور جیسے ہی سب سے پہلا ایک کیس 26 فروری کو یہاں پہ پوائنٹ آؤٹ ہوا تھا، چیف منسٹر صاحب نے ایک ٹاسک فورس بنائی جس میں ماہرین تھے اپیڈمک ڈیزیزز کے اور ہیلتھ کے، ڈبلیو ایچ او، یونیسیف اور دیگر اداروں کے، جنہوں نے ہمیں بریف کیا۔ ظاہر ہے یہ وائرس نیا تھا، ہم لوگ تو اس سے آشنا نہیں تھے، تو انہوں نے کہا کہ کیا اقدامات ہونے چاہیے گورنمنٹس کے اس کو روکنے کے لیے، تو اسی کو ہم نے فالو کیا۔ اور جو چیزیں اس وقت اویلیبل نہیں تھی، سپوز 80 کے قریب، 27-28 کو ہماری کیپیسٹی تھی پورے سندھ کی کہ ہم ٹیسٹ کر سکتے تھے اس کے، اس وقت ہم نے اس کو بڑھا کر کچھ 6,700-800 تک ہم لے گئے ڈیلی کی بنیاد پہ۔ اور ٹیسٹ کٹس نہیں تھیں، وینٹیلیٹر نہیں تھے، پی سی آر مشینز نہیں تھیں، دیگر بہت سارے اکوپمنٹس نہیں تھے جو ہم نے پھر ڈائریکٹلی امپورٹ کیے انڈس ہاسپٹل اور آغا خان والوں کے سپورٹ سے فنڈز ہم نے دیے۔
انہوں نے کہا کہ سندھ حکومت نے جب بھی کرونا وائرس کی وبا سے بچاؤ کے لیے لاک ڈاؤن کی بات کی تو اسے تنقید کا نشانہ بنایا گیا اور اب پورا ملک اس کی لپیٹ میں ہے۔
پرائم منسٹر صاحب کو ریکویسٹ کی کہ ایک پراپر لاک ڈاؤن کر دیا جائے پورے ملک میں، کیونکہ یہ وائرس باہر سے آ رہا ہے، کیوں ہمارا مقامی یا لوکل وائرس نہیں ہے۔ اور اگر ہم ایئرپورٹس پر اور بارڈر ایریا جیسے تفتان ہے، افغانستان ہے، وہاں پہ ایک پراپر اسکریننگ کریں اور لوگوں کو کوارنٹین کریں، اور ایک اور جو لوگ آ چکے ہیں ان کو ٹریس کر کے، ٹریک کر کے، ان کے ٹیسٹ کریں، ان کے جو قریبی لوگ ہیں ان کے کانٹیکٹس کے، تو اس کو کافی حد تک روکا جا سکتا تھا، لیکن ہماری بات پر کسی نے دھیان نہیں دیا۔
انہوں نے ان اطلاع سے اتفاق نہیں کیا کہ سندھ کے ہسپتالوں میں مریضوں کی تعداد اتنی زیادہ ہے کہ ان کے لیے بستر کم پڑ رہے ہیں۔ ناصر حسین شاہ نے مزید بتایا کہ صوبے میں ایسے انتظامات کیے جا رہے ہیں کہ مریضوں کی تعداد میں گنجائش سے زیادہ اضافے کی صورت میں سپورٹس سرینا جیسے مقامات کو عارضی ہسپتال میں تبدیل کیا جا سکے اور نئے طبی مراکز کی تعمیر بھی جاری ہے۔
ہم نے اپنے طور پر کوشش کی ہے کہ استعداد بڑھائیں۔ سپوز اس وقت ہم نے پورے صوبے میں 12,000 کے قریب بیڈ کووڈ کے لیے مختص کیے ہیں، جس میں مختلف فیسلٹیز ہوں گی۔ حالانکہ وینٹ جو ہے ہمارے پاس ایٹ دا مومنٹ جو ہم نے کووڈ والوں کے لیے رکھے ہیں وہ کوئی 283 یا 85 300 سے زیادہ نہیں ہے۔ ہم نے امپورٹ کیے ہیں، وہ بھی آنے والے ہیں، کوئی 100 کا ایک طرف آرڈر دیا ہوا ہے، 100 وینٹیلیٹرز کا، 100 کا دوسرا آرڈر دیا ہوا ہے کہ وہ پہنچے تو ہم لوگ اس کی بڑھائیں۔ لیکن ادروائز اس وقت جو پرائیویٹ ہاسپٹلز ہیں ہمارے کراچی کے، انہوں نے پیشنٹ لینا نہیں لے رہے، حالانکہ ہم ان کے ساتھ ایگریمنٹ میں ہیں، اس کے اخراجات کچھ کے ہم برداشت کر رہے ہیں، یا جو ہم نے فیسلٹیز بنائی ہیں وہاں پہ بھی کافی تعداد میں پیشنٹ ہیں، لیکن ایسا نہیں ہے کہ ہمارے پاس اس وقت کوئی اور ویکنٹ نہیں ہے، ویکنٹ جگہ ہیں ہمارے پاس اور ہم لوگ ان کو وہاں پہ ایڈمٹ کر رہے ہیں، پورا بنا رہے ہیں، نئے ہاسپٹلز بنا رہے ہیں۔ چیف منسٹر صاحب نے خود وزٹ کیا ہے، کچھ اس طرح کے اسٹرکچرز تھے ہمارے جو کمپلیٹ تھے، ان کو اور اپ گریڈ کرنے کے لیے، اپڈیٹ کرنے کے لیے ہم کر رہے ہیں۔ جس طرح ایکسپو سینٹر میں ہم نے ایک فیسلٹی بنائی ہے، اس طرح صوبے کے دیگر شہروں میں یا جو جہاں جہاں بھی ہمیں اویلیبل ہو رہا ہے، اور اس کو 20,000 تک کرنے کی کوشش کر رہے ہیں، لیکن ये कुछ भी नहीं है। अगर जिस तरह वायरस फैल रहा है और लोग ज्यादा तादाद में इनको अफेक्ट करता है जो जिनको ये नुकसान पहुंचा सकता है, तो एक बहुत बड़ी तादाद होगी जिसका हमारा सूबा मतलब पूरा मुल्क इस चीज का मुतहमल नहीं है।
एक खबर ये भी है कि निजी अस्पतालों ने ऐसे किसी माहदे से इनकार किया है और कहा है कि सिंध हुकूमत गरीब मरीजों को उनके अस्पतालों में दाखिल करवाना चाहती है। डॉक्टर सीमा ज़िया पाकिस्तान तहरीक इंसाफ की रुकने सिंध असम्बली हैं। वो कहती हैं कि पाकिस्तान ऐसा मुल्क नहीं है कि उसको किसी भी सूरत में मुकम्मल तौर पर लॉकडाउन कर दिया जाए। सूबाई वजीर नासिर हुसैन शाह के बयान के जवाब में उन्होंने कहा,
मैं ये समझती हूँ कि जो सिंध हुकूमत है ना, उनका बड़ा पिजन होल जो है ना, उनका पूरा इस चीज का हैंडलिंग है। उन्होंने इस मुल्क को एक आवाम के दर्द की तरह ना, उन्होंने इसको नहीं हैंडल किया। एक ये सिर्फ कह देना कि हाँ लॉकडाउन कर दो, ये बड़ी एक ठंडे कमरे में आप बैठ के ये आप अनाउंस कर दें, ये बड़ी आसान बात है। मगर आपने लॉकडाउन को सीरियसली कब इम्प्लीमेंट कराया? आप बड़ी बड़ी सड़कों को बंद कर देना या पब्लिक ट्रांसपोर्ट बंद कर देना, ठीक है, मगर आप कब गए जाके आपने कॉलोनीज को चेक किया कि वहां पे सीरियसली इम्प्लीमेंट हो रहा है कि नहीं? तो फर्स्ट ऑफ ऑल आई फील के एक अनाउंसमेंट करना एक और बात होती है, उसको इम्प्लीमेंट करना दूसरी बात होती है। प्राइम मिनिस्टर या फेडरेशन पहले दिन से कह रही थी कि हमारी इकोनॉमी इस लेवल की नहीं है कि हम इतना बड़ा सेटबैक बर्दाश्त कर सके, क्योंकि हमारे यहाँ बेशतर जो लोग हैं वो मिडिल या लोअर मिडिल या पावर्टी लाइन को टच करते हैं। तो हम अगर लॉकडाउन कर लेंगे, पूरा जो मईशत का पहिया बंद कर देंगे, तो ये लोग या तो फिर आप इतना आप करें कि जाएं हर एक के घर में राशन पहुंचाएं। और मैं पूछती हूँ हुकूमत सिंध ने, जरा मुझे जवाब देना, कितने लोगों को जाके घरों में इन्होंने राशन बताए? वो लिस्ट हमें भेजे, वो लिस्ट विद आईडी कार्ड नंबर भेजे।
उन्होंने कहा कि वफाकी हुकूमत ने लॉकडाउन से मुतासिर होने और जरूरतमंद लोगों के लिए एहसास प्रोग्राम शुरू किया और लोगों को नकद रकम फराहम की ताकि वो अपनी फौरी जरूरत की अशिया खरीद सकें, जबकि सिंध हुकूमत ने ऐसा कोई इकदाम नहीं किया। सिंध में बच्चों में कोविड-19 के केसेस अचानक बहुत ज्यादा सामने आए हैं। इस बारे में सूबाई वजीर नासिर हुसैन शाह का कहना है कि उनकी हुकूमत इस बारे में आगाह है और तमाम अस्पतालों को अलर्ट कर दिया गया है।
जी बिल्कुल, बड़ी अलार्मिंग सिचुएशन है। मतलब कराची में ही एक बहुत बड़ी तादाद जो है वो बच्चों की पॉजिटिव है और खवातीन की पॉजिटिव है। ये जाहिर है बच्चे कोई बाहर ऐसे नहीं गए, ये वही लोग हैं जो एहतियात नहीं करते, घर में जाते हैं तो अपने बच्चों को भी अफेक्ट कर रहे हैं, मुतासर कर रहे हैं इससे वायरस से और अपनी फैमिलीज को भी। तो ये बड़ी अलार्मिंग सिचुएशन है। मतलब हम लोग बिल्कुल भी मुतमिन नहीं है, बहुत परेशान है इस मामले में। अल्लाह मेहरबानी करे, कोई वायरस का खात्मा हो, कोई इसकी वैक्सीन आ जाए, अदरवाइज तो इस वक्त तो केसेस बढ़ रहे हैं। अब देखें डेली जो हमारे टेस्ट हो रहे हैं वो ज्यादा पॉजिटिव आ रहे हैं। मतलब अगर आप उसकी परसेंटेज निकालें जो शुरू के दिन थे या जो पूरा हमारे पास तो डेली की रिपोर्ट होती है कि अब ज्यादा पॉजिटिव केसेस जो है वो ज्यादा आ रहे हैं।
डॉक्टर सीमा ज़िया कहती हैं कि वालिदैन के लिए ये जानने की जरूरत है कि उनकी तरह उनके बच्चे को भी कोरोना वायरस से तहफ्फुज़ की जरूरत है। उन्होंने कहा कि उन्होंने ऐसे वालिदैन को देखा जो खुद तो मास्क पहने थे मगर उनके बच्चों ने मास्क नहीं पहना था। उन्होंने जोर देकर कहा कि वालिदैन को अपने बच्चों का खास ख्याल रखना चाहिए और बीमारी की सूरत में जरूर अस्पताल से रुजू करना चाहिए।
बच्चे फर्स्ट ऑफ ऑल अगर अफेक्ट हुए भी हैं तो अल्हम्दुलिल्लाह उनमें इतनी कॉम्प्लिकेशंस नहीं देखी गई। एक तो पूरे जो मैंने 5-6 बड़े हॉस्पिटल्स के जो सीनियर्स एंड डायरेक्टर्स हैं उनसे बात की, तो मेरा ख्याल में उन्होंने मुझे जो मुझे नंबर्स दिए कि मेरा ख्याल में 50 मैक्सिमम 40 से 50 बच्चे हॉस्पिटल्स में आए होंगे। और उसमें भी उन्होंने जो डेथ रेट जो मुझे दिया है उसमें उन्होंने मेरा ख्याल में 10% دیا ہے, اور وہ بھی وہ بچے جو بےچارے آلریڈی کسی نہ کسی بیماری میں تھے, جن کو کینسر تھا یا کوئی کسی اور قسم کے آرگن فیلئر میں تھے. جو بچے ہیلدی تھے اور اگر وہ کسی وجہ سے کووڈ کے لیے ہاسپٹلس میں آئے بھی ہیں تو ان کی ریکوری بہت اچھی تھی, اینڈ دے فلی ریکورڈ اینڈ دے ڈڈ ناٹ ہیو اینی کمپلیکیشنز. بٹ ہیونگ سیڈ دیٹ, دیٹ ڈزنٹ مین کہ ہم بچوں کے ساتھ بے احتیاطی کریں, بالکل نہیں. بچوں کا اتنا ہی خیال بلکہ زیادہ خیال رکھنا ہے. وی کانٹ ٹیک چانس, خدا نہ خواستہ ہم اپنے بچے یا اپنی جنریشن کے ساتھ یہ چانس نہیں لے سکتے کہ ہم دیکھیں کہ ان کو کمپلیکیشنز ہوتی.
تو آپ کو یہ نہیں اطلاع ملی کہ وہاں بچوں میں کاواساکی جیسی سمپٹمز دیکھی گئی ہیں؟
جی, ایک ہی یو میں دو بچوں میں کاواساکی کی رپورٹ آئی ہے, دیٹس آل. باقی ہاسپٹلس میں دے ڈڈ ناٹ سی اینی یو نو کیسز ود کاواساکی اور اینی کمپلیکیشنز آف کاواساکی. اونلی ٹو کڈز ور رپورٹڈ فار کاواساکی.
انہوں نے توجہ دلائی کہ سندھ میں بعض مقامات پر ہسپتال معمول کے مریضوں کو داخل کرنے سے پہلے انہیں کووڈ کا ٹیسٹ کروانے کے لیے کہتے ہیں, جبکہ یہ ذمہ داری ہسپتال کی ہونی چاہیے کہ وہ مریض کا ٹیسٹ کرے.
سندھ میں تو حال برا ہو گیا ہے, ہاسپٹلز جو ہیں وہ جو ہے کووڈ کے پیشنٹس بھی نہیں لے رہے, اور جو دوسرے بےچارے مریض آ رہے ہیں دل کی بیماری سے, دمے کی بیماری سے, گردے کی بیماری سے, جگر کی بیماری سے, وہ بھی نہیں جا رہے. مجھے 4 کالز آئی ہیں کہ کسی نہ کسی وجہ سے ان کے گھر میں کوئی نہ کوئی کریٹیکل ہے, اور اگر وہ کسی پرائیویٹ یا پبلک ہاسپٹل میں لے کے جاتے ہیں تو وہ کہتے ہیں پہلے تم اپنا کووڈ ٹیسٹ کرا کے آؤ. تو یہ کیا لوگوں کی ذمہ داری ہے کہ کووڈ ٹیسٹ کرائیں, یا جس ہسپتال میں جاتے ہیں اس ہسپتال کی ذمہ داری ہے کہ بیمار کو ٹیسٹ کریں, اور اگر وہ کووڈ ہے تو اس کو کووڈ سیکشن میں ڈالیں, اور اگر وہ کووڈ نیگیٹو ہے تو اس کو جنرل ہاسپٹل میں ڈالیں.
ہم نے صرف گھروں پہ کوارنٹین یا آئسولیشن کے لیے انہیں کہا ہے جو افورڈ کر سکتے ہیں, جن کا خود کو آئسولیٹ کر سکیں, جن کے پاس دیگر فیسلٹیز ہیں ان کو کہا ہے. لیکن جو دوسرے لوگ ہیں ان کے لیے ہم نے نمبر دیے ہیں کہ وہ اس پر رابطہ کر سکیں, ان کے فیملی, ان کے دیگر عزیز و اقارب. اور بس ایک چیز رہ گئی ہے کہ ایک ہمارے ہاں کسی نے مشورہ دیا تھا کہ آپ ایک اناؤنس کر دیں, کوئی ایک قسم کیا ہوتا ہے کہ جی انعام رکھ دیں کہ اگر کوئی نہیں بتا رہا اور کوئی اس کی بات بتا رہا ہے کہ اس کو کووڈ پازیٹیو ہے, تو اب یہ ایک چیز رہ گئی ہے.
کرونا وائرس کا زور امریکہ اور دیگر مغربی ممالک میں کم ہوا ہے, جبکہ پاکستان اور بھارت میں اس کے مریضوں کی تعداد میں اضافہ تشویش پیدا کر رہا ہے. حکومتیں اس سوچ بچار میں ہیں کہ ہو سکتا ہے لاک ڈاؤن میں نرمی ختم کر کے دوبارہ سخت پابندیاں لگانے کی ضرورت پیش آ جائے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. کرونا وائرس نے دنیا بھر میں اور پاکستان میں انسانی جانوں کے لیے ایک خطرناک صورتحال پیدا کر دی ہے, اور اس کے ساتھ ساتھ یہ ملکوں کی معیشتوں پر بھی بری طرح سے اثر انداز ہو رہا ہے. پاکستان میں بھی معیشت پر بہت برے اثرات مرتب ہو رہے ہیں اس کرونا وائرس کی وجہ سے, اور اس کے نمایاں اثرات اب ظاہر ہونا بھی شروع ہو گئے ہیں. اور جن صنعتوں پر اور جن سیکٹرز پر یہ اثرات ظاہر ہو رہے ہیں ان میں سے ایک شعبہ تیل اور گیس کا بھی ہے. آج کے پروگرام میں ہم آپ کو کچھ معلومات پہنچا رہے ہیں پاکستان میں تیل اور گیس کی صورتحال کا. اس وقت جبکہ عالمی منڈیوں میں تیل کی قیمت گر چکی ہے اور کرونا کا بحران بھی اس بحران میں اضافے کا کی ایک وجہ بن رہا ہے, تیل کی کمپنیوں کو اور خاص طور پر ریفائنریز جو ہیں پاکستان کی, ان کو بہت مشکلات کا سامنا ہے اور کافی ان کو نقصان ہو چکا ہے. اس بارے میں آپ کو معلومات پہنچانے کے لیے ہمارے ساتھ اس وقت موجود ہیں انرجی سینٹر کے ایک ماہر سرفراز احمد خان, جو انرجی مارکیٹس پر کالم لکھتے ہیں اور نیو یارک کے ایک فائنینشیل نیوز اور میڈیا کے آؤٹ لیٹ ہے دا اسٹریٹ انک میں کالم لکھ چکے ہیں, ڈان میں بھی لکھ چکے ہیں, اور ہم ان سے پوچھتے ہیں کہ اس وقت کیا صورتحال ہے پاکستان میں تیل اور گیس کی. السلام علیکم سرفراز احمد خان صاحب.
جی وعلیکم السلام.
سرفراز صاحب کچھ بتائیے ہمارے سننے والوں کو کہ اس وقت جو تیل کی ریفائنریز ہیں, کمپنیاں ہیں اور تیل کی کمپنیاں ہیں, किन मुश्किलात का शिकार हैं और उनकी मुश्किलात को दूर करने के लिए आपके पास क्या तजावीज हैं?
जी, असल में पाकिस्तान में जिस तरह पूरी दुनिया में इंटरनेशनल ऑयल मार्केट में क्रूड ऑयल की जो कीमतें गिरी हैं, उसकी वजह से पूरा जो सेक्टर है पाकिस्तान का वो हिल गया है। ऑयल रिफाइनरीज भी साथ साथ हिली हैं, क्योंकि ऑयल रिफाइनरीज के पास जो क्रूड ऑयल के जो स्टॉक्स, पेट्रोलियम के जो स्टॉक्स थे, उनकी वैल्यू कम हो गई है, जिसकी वजह से जो रिफाइनरीज हैं उन्होंने एक अंदाजे के मुताबिक कोई तकरीबन 30-31 अरब रुपए के उन्होंने लॉसेस इनकर किए हैं पिछले अप्रैल और मार्च में। अगर कीमतें ऐसे ही कम रही तो मजीद लॉसेस भी होंगे। उसके साथ साथ जो रिफाइनरीज हैं वो उससे पहले ही काफी स्ट्रगल कर रही थी, पाकिस्तान की रिफाइनरीज खास तौर पे, क्योंकि जो एक वो फ्यूल प्रोड्यूस करते हैं जिसको फर्नेस ऑयल कहते हैं, फर्नेस ऑयल का मेन बायर्स जहाँ पे जो इलेक्ट्रिसिटी प्रोड्यूस होती थी, इलेक्ट्रिसिटी प्रोडक्शन कंपनीज थी, वो बायर अब मार्केट से चला गया है, क्योंकि वो इलेक्ट्रिसिटी प्रोडक्शन जो हो रही है वो फिर एलएनजी के ऊपर चले गए हैं। इसके बाद से ये फिर उनका जो एक बड़ा जो डिमांड जहाँ से आती थी वो गायब हो गई उनकी। फिर उसके बाद कोरोना वायरस आ गया, जिसके बाद पाकिस्तान में पेट्रोलियम कंजम्पशन, ऑयल कंजम्पशन ही गिर गई। लॉकडाउन हुआ, उसके बाद लोगों ने गाड़ियां चलाना बंद कर दी, बिजनेस एक्टिविटी डाउन हुई। इसकी वजह से ऑयल की जो कंजम्पशन है, मोटर स्पिरिट की और डीजल की, दोनों की कंजम्पशन गिर गई है, 20% से ज्यादा गिरी थी फर्स्ट क्वार्टर में इस साल के। आने वाले दिनों में भी वीक ही रहेगी, तो वो हर तरफ से जो ऑयल कंपनीज है, ऑयल रिफाइनरीज खास तौर पर, अभी वो मुश्किल का शिकार है। डिमांड दोनों जो उनकी मेन प्रोडक्ट्स हैं, सारी की सारी मेन प्रोडक्ट्स, जेट फ्यूल जो है, जो एक आखिरी जो प्रोडक्ट है, उसकी तो डिमांड बिल्कुल ही खत्म हो गई है, क्योंकि अब एयरलाइंस सारी की सारी ग्राउंड हो गई हैं, ना बाहर कोई बायर है ना अंदर कोई बायर है, तो अच्छे खासी मुश्किलात का शिकार है।
तो लेकिन तेल की कंपनियों के बारे में कहा जा रहा है क्योंकि उन्हें कोई 100 अरब रुपए का नुकसान हुआ है, इसमें कहाँ तक सच है?
तो मैं आपको बता रहा हूँ, 2 महीने का नुकसान जो इन्वेंट्री लॉस में आया है, हो सकता है जो नेट लॉस आए वो फिर इससे भी ज्यादा बड़ा है। ये तो खाली जो उन्होंने माल अपने पास पहले से रखा हुआ था बना के, जो उनके पास पेट्रोलियम स्टॉक्स मौजूद थे, वो तकरीबन 30 अरब रुपए के आए। मुमकिन है आगे चल के ऑयल प्राइसेस कम रही तो और लॉसेस आए। इस वक्त पिछले भी जो क्वार्टर गुजरा है, तमाम ऑयल जो रिफाइनरीज हैं उन्होंने अच्छे खासे लॉसेस रिपोर्ट किए हैं, और अगर सबके लॉस कंबाइन कर ले तो मुमकिन है कि वो 100 अरब के ऊपर चले जाएं, लेकिन आने वाले दिनों में उसका पता चलेगा फिर।
तो क्या उनकी किस तरह हुकूमत किस तरह मदद कर सकती है इन कंपनियों की?
वो जो सेक्टर का जो प्रॉब्लम, बड़ा जो प्रॉब्लम चलता चला आ रहा है, वो सेक्टर में रेगुलेशन बहुत ज्यादा है। अब ये आपको पता है कि गवर्नमेंट के तो वैसे ही हालात काफी मुश्किल चल रहे हैं, खसारे में जा रहा है, तो वो फाइनेंशियल सपोर्ट, डायरेक्ट सपोर्ट तो नहीं मिल सकता, सब्सिडी मिलना तो बहुत मुश्किल है इस वक्त में, लेकिन उनको इंसेंटिव दी जा सकते हैं, रेगुलेशन में कमी की जा सकती है, जो उनके ऊपर रेगुलेटरी बर्डन है वो कम किया जा सकता है, ताकि जो बिजनेस इन्वायरमेंट है वो बेहतर हो जाए और तमाम रिफाइनरीज को एक अच्छी लेवल प्लेइंग फील्ड मिल जाए। मिसाल के तौर पे जो कीमतों का तयन होता है पाकिस्तान में, वो गवर्नमेंट करती है, सारी की सारी जो कीमतें होती हैं पेट्रोलियम प्रोडक्ट्स की, बाहर के ममालिक में, अमूमन ममालिक में इस तरह का नहीं किया जाता, बल्कि एक मैकेनिज्म क्रिएट कर दिया जाता है जिसके बाद कीमतें ऑटोमेटिकली ऊपर नीचे खुद ही जाती रहती हैं, हर महीने या हर 4 दिन बाद या हर साल भर बाद हुकूमत तयन नहीं कर रही होती, लेकिन पाकिस्तान में गवर्नमेंट कर रही होती है, जिसकी वजह से भी कंपनियों को काफी मुश्किलात होती हैं। अगर कीमतों का तायुन का कोई एक नया निज़ाम नाफिज कर दिया जाए, जिसके जरिए कोई, जैसे मिसाल के तौर पर कोई एनर्जी एक्सचेंज ले आए, ऐसा कोई निज़ाम आ जाए जिससे जो कीमतें हैं वो एक्चुअल मार्केट की रियलिटी को रिफ्लेक्ट करें, उससे कंपनियों को बहुत ज्यादा सहारा होगा।
और दोनों कंपनियों को, प्राइवेट भी और गवर्नमेंट की भी?
जी, कीमतें तो जो होंगी वो तो सबके लिए एक जैसी होंगी, पूरे पाकिस्तान में उस तरह की नाफिज होंगे, लेकिन मकसद खाली कीमतें नहीं है, मकसद यह है कि डी रेगुलेट करें पूरे के पूरे सेक्टर को। जो एक्सेस रेगुलेशन हुई हुई है, जिसकी वजह से पूरा सेक्टर ही सफर करता है, आहिस्ता आहिस्ता कंपनियों की जो मूवमेंट है वो बहुत स्लो है, जो मार्केट इन्वायरमेंट चेंज होता है उस हिसाब से कंपनियां बहुत स्लो रिएक्ट करती हैं, क्योंकि रेगुलेशन बहुत ज्यादा है। रेगुलेशन को कम किया जाए, रेगुलेटरी बर्डन कम होगा तो बिजनेस इन्वायरमेंट बेहतर होगा। कंपनियां तो इस वक्त लॉसेस में ही जाएंगी, उसका तो कोई दूसरा तरीका नहीं है, डिमांड तो कम है तो अब उसमें उसी के सहारे कंपनियों को काम करना होगा, लेकिन एटलीस्ट अगर रेगुलेटरी बर्डन कम हो जाएगा कंपनियों का तो उनको काम करने में आसानी हो जाएगी इस पीरियड में।
बहुत शुक्रिया सरफराज अहमद खान साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला।
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کے خصوصی پروگرام کے ساتھ آج ہم بات کر رہے ہیں پاکستان میں تیل اور گیس کی جو ریفائنری کمپنیاں ہیں ان کی مشکلات کے بارے میں. ہمارے ساتھ اس وقت موجود ہیں ٹیلی فون پر کراچی سے بائیکو پیٹرولیم پاکستان لمیٹڈ کے ڈائریکٹر محمد وسیع خان. السلام علیکم محمد وسیع خان صاحب.
وعلیکم السلام.
وسیع خان صاحب کچھ بتائیے ہمارے سننے والوں کو کہ اس وقت پاکستان میں، ویسے تو پوری دنیا میں اس وقت تیل کی قیمتیں گر چکی ہیں اور کافی مشکلات میں ہیں تیل کی کمپنیاں اور ریفائنریز جو ہیں وہ بھی، پاکستان میں خصوصی طور پر کیا مسائل ہیں ان کمپنیوں کو اس وقت؟
میں ضرور، شکریہ آپ کا، آپ نے مجھے یہ موقع دیا. میں اس سلسلے میں چاہوں گا کہ تھوڑا سا میں اس کا تھوڑا سا بیک گراؤنڈ آپ کو بتا دوں کہ یہ انڈسٹری پاکستان میں ہے کیا.
جی ضرور.
سب سے پہلے یہ سمجھیے کہ اس ملک میں جو آئل کی پوری جو ڈیمانڈ ہے تقریباً کوئی 20 ملین کی سالانہ کھپت ہے، تو اس میں سے کوئی 10-15% ہی ہے جو کہ ملک میں کروڈ آئل کی شکل میں پیدا ہوتا ہے، باقی سارا کا سارا امپورٹ ہوتا ہے. تو جو امپورٹ ہوتا ہے اس میں سے آدھا پاکستان کی آئل ریفائنریز پروسیس کر کے فنش پروڈکٹ کی شکل میں دے دیتی ہیں، اور باقی آدھا جو ہے وہ فنش پروڈکٹ کی شکل میں امپورٹ ہوتا ہے. ملک میں 5 آئل ریفائنریز ہیں جن میں سے ایک آئل ریفائنری ایسی ہے جو کہ حکومتی سرگردی میں چلتی ہے، اور باقی 4 جو ہیں وہ پیورلی پرائیویٹ ہی چلتی. اس وقت صورتحال یہ ہوئی ہے کہ گلوبلی جو آئل کی ڈیمانڈ شدید طریقے سے کم ہو گئی، جس کی وجہ سب جانتے ہیں، COVID-19 کی وجہ سے لوگوں نے اس کی کنزمپشن کم کر دی، تو اس کے نتیجے میں جو آئل کی پرائسز ہیں بہت زیادہ گر گئی. وہ تو ٹھیک ہے انہوں نے گرنا ہی تھا، مگر اس کا جو نتیجہ نکلا وہ یہ نکلا ہے کہ جو یہاں پہ مڈل ایسٹ میں جو بہت بڑی بڑی آئل ریفائنریز ہیں اور مڈل ایسٹ کے اپنے کروڈ آئل کو استعمال کر کے وہ اپنے پروڈکٹ بناتی ہیں، تو انہوں نے اپنی جو فنش پروڈکٹس ہیں جس سے میری مراد ہے ڈیزل اور پیٹرول، وہ اس کی قیمت انہوں نے کروڈ آئل سے بھی کم کر لی ہے یا اس کے قریب قریب کر لی. اس کے نتیجے میں وہ آئل ریفائنریاں جو کہ انڈیپینڈنٹ آئل ریفائنریاں ہیں جیسے کہ پاکستان کی ہیں، جن کو کروڈ آئل باہر سے امپورٹ کر کے فنش پروڈکٹ بنانا ہوتا ہے، ان کے لیے یہ اتنا وائبل نہیں رہ رہا کہ وہ اتنا مہنگا کروڈ آئل یا فنش پروڈکٹ کی قیمت کے نزدیک قیمت والا کروڈ آئل لے کر پروسیس کریں اور اس کے ساتھ وہ پروفیٹیبل بھی رہیں. تو یہ اس کے نتیجے میں آپ یہ سمجھیے کہ ملک میں ایک طرح سے فنش پروڈکٹ کی ڈمپنگ ہو رہی ہے، اور اس کو اسی صورت میں ہی روکا جا سکتا ہے جب حکومت پاکستان اس میں کوئی ثابت قدمی سے اس امپورٹ کو ڈسکریج کرے اور جو پاکستان کی آئل ریفائنریز ہیں ان کو اس طرح سے کچھ سپورٹ ملے کہ امپورٹ سے کمپیٹ کرنے کے لیے امپورٹ کے اوپر ڈیوٹیز ٹیکسز میں اضافہ کیا جائے. دوسرے یہ کہ صرف اتنی امپورٹ ملک میں اجازت دی جائے آنے کی جو کہ صحیح معنوں میں ریفائنریز کی پروڈکشن سے زیادہ ریکوائرمنٹ ہے، یعنی جس کو ہم ڈیفیسٹ پروڈکٹ کہتے ہیں، اتنے کی اجازت اگر دے دی جائے تو پھر یہ اس کے نتیجے میں امپورٹ ڈسپلن ہو جائے گی اور ریفائنریز بھی ان کی آپریشنز بھی جو ہیں وہ تسلسل کے ساتھ چلیں گی، اور حکومت پاکستان کو بھی اس سے ریونیو میں فائدہ ہوا کیونکہ وہ جب ڈیوٹیز اور ٹیکسز امپورٹ پہ لگائیں گے تو جو امپورٹڈ پروڈکٹ آئے گا اس کے اوپر ان کو زیادہ ڈیوٹی ٹیکسز ملیں گے. تو یہ وہ حل ہیں جن کو دیکھ کر، اور ہر حکومت اس طرح کرتی ہے کیونکہ نیشنل یہ جتنے بھی ریفائنریز ہیں وہ ملک کا ایک نیشنل ایسٹ ہے، یہ وہ سرمایہ جو کہ اسٹریٹجک ایسٹ کہلاتا ہے، اور ان کو چلا رکھنا حکومت کی دفاع کے لیے بھی بہت ضروری ہے، اور پھر ان سے ہزاروں لوگ وابستہ ہیں، ان کا روزگار وابستہ ہے، ان سب کو برقرار رکھنے کے لیے اس پروٹیکشن کی ضرورت ہے. اگر ایک دفعہ حکومت پاکستان یہ پروٹیکشن دینے کے لیے سنجیدگی سے اقدامات کرے تو کوئی وجہ نہیں کہ ملک میں یہ انڈسٹری ترقی نہ کرے.
تو کیا کوئی ایسا قانون موجود ہے ملک میں جو کہ آپ کو تحفظ دے سکے جو پرائیویٹ کمپنیاں ہیں تیل کی امپورٹ کے حوالے سے؟
جی بالکل موجود ہیں, کیونکہ ملک میں پہلے سے یہ قانون موجود ہے کہ ملک میں صرف امپورٹ اتنا ہی پروڈکٹ ہوگا جتنے کے ملک میں ڈیفیسٹ ہے, یعنی جو کہ جس کا یعنی کہ ریکوائرمنٹ ریفائنریز کی پروڈکشن کے بعد جس کی ریکوائرمنٹ بنتی ہے اس سے زیادہ کی اجازت دینے کی حکومت مجاز نہیں ہے. ملک میں اینٹی ڈمپنگ لاز اور اس طرح کی چیزیں موجود ہیں جس کے اوپر اگر حکومت پاکستان عمل درآمد کرائے تو کوئی وجہ نہیں کہ ملک کی ریونیو انکم میں بھی اضافہ ہو اور ساتھ ساتھ ریفائنریز کا بھی آپریشن سسٹینیبل ہو جائے.
تو کہا یہ جا رہا ہے کہ 100 ارب روپے کا خسارہ ہو رہا ہے آئل کمپنیوں کو پاکستان کی, تو کس طرح ہو رہا ہے اور اس کی ساری وجوہات یہی ہیں جو آپ نے ابھی تک بتائی؟
میں تھوڑا سا اضافہ کروں گا کیونکہ ابھی جو میں نے صورتحال آپ کو بتائی ہے وہ تو حالیہ صورتحال بتائی ہے جو یہ کووڈ 19 کی وجہ سے کمی کی وجہ سے ہو رہی ہے, لیکن یہ صورتحال تو گزشتہ کوئی 2 سال سے چل رہی ہے اور اس میں اور چیزوں کا اضافہ بھی ہے کہ جس میں روپی کی ویلیو کم ہونا ڈالر کے مقابلے میں اور پھر نیچرل گیس کو فرنس آئل کی جگہ جو کہ ایک پروڈکٹ ہے اس کو لے کر آنا, پھر انٹرنیشنل مارکیٹ میں آئل پرائسز کی ولیٹیلیٹی اور جس کی وجہ سے پاکستان کی آئل ریفائنریوں اور آئل مارکیٹنگ کمپنیوں کو جو ہے وہ انوینٹری لاسز کا ہونا, یہ سب ملا کر اس کا جو کیومولیٹو امپیکٹ ہے وہ کوئی 100 بلین ہے, یعنی 100 ارب روپے کا امپیکٹ ہے جس میں سے صرف ریفائنریوں کا پچھلے 2 سال میں 42 ارب روپے کا نقصان تو صرف 4 آئل ریفائنریوں کا ہو چکا اور ابھی حالیہ 2 مہینوں میں کوئی 30 ارب روپے کا انوینٹری لاس ہوا ہے ریفائنریوں کو. تو اب ملا لیں آپ اور آئل مارکیٹنگ کمپنیز کو جو انوینٹری لاسز ہوئے ہیں اس گزشتہ ان ادوار میں, تو یہ سب چیزیں اگر آپ ان کو جوڑ دیں تو کیومولیٹیولی کوئی 100 ارب روپے کا نقصان بنتا ہے جو کہ ان آئل کمپنیوں کو یعنی آئل ریفائنریز اور آئل مارکیٹنگ کمپنیز کو ہوا ہے. حکومت کو بھی اچھی طرح علم ہے کہ یہ اسٹریٹجک ایسٹ ہے اور یہ انوینٹری اور یہ ریزروائر جو بھی ریزروز ہیں یہ ملک کی دفاع کے لیے بھی استعمال ہوتے ہیں. حکومت اچھی طرح سے اس کے اوپر باخبر ہے اور وہ اپنے اقدامات لے رہی ہے, مگر یہ جو جس طرح کی یہ بحرانی صورت ہے تو ساری دنیا میں ہی محسوس کی جا رہی ہے, تو پاکستان اس سے جدا نہیں ہے. میں یہ اس وجہ سے میں یہ نہیں کہوں گا کہ حکومت اس پر توجہ نہیں دے رہی, مگر میرا خیال ہے کہ اس کو مزید ان چیزوں پہ اقدامات لینے چاہیے اور جو میں نے تجاویز ابھی دی ہیں اگر ان پر وہ سنجیدگی سے عمل درآمد شروع کر دیں تو کوئی وجہ نہیں ہے کہ یہ جلدی اس بحران پہ قابو پا لیں.
بہت شکریہ محمد وسیع خان صاحب, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. جی یہ تھے تیل اور گیس کی کمپنی بائیکو کے ڈائریکٹر محمد وسیع خان جو کراچی سے ہمارے ساتھ ٹیلی فون پر بات کر رہے تھے اور انہوں نے ان مشکلات کا ذکر کیا جو اس وقت کرونا وائرس کی وجہ سے یا کرونا لاک ڈاؤن کی وجہ سے تیل اور گیس کی صنعت پر پاکستان میں پڑ رہا ہے. پروگرام کو آگے بڑھاتے ہیں ایک چھوٹے سے بریک کے ساتھ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے یاسمین جمیل میں ہوں آپ کی میزبان اور اس وقت ہم پیش کر رہے ہیں خصوصی پروگرام. ہمارے ساتھ اس وقت موجود ہیں ڈاکٹر ناصر گوندل جو کینسر کے مریضوں کا علاج کرتے ہیں اور اس وقت یقینی طور پر کرونا کے مریضوں کا بھی علاج کر رہے ہوں گے اگر ان کے پاس آ رہے ہیں تو, اور لیکن اس کے ساتھ ساتھ ان کی زندگی میں جو شاعری ہے اس کا رنگ بھی موجود ہے. اور ہم یہ دیکھتے ہیں کہ ایک ڈاکٹر, کینسر کا ڈاکٹر جب شاعری کرتا ہے تو اس کی شاعری میں سے کیا کینسر الگ ہو جاتا ہے یا کینسر کا رنگ اس کی شاعری میں موجود رہتا ہے. السلام علیکم ڈاکٹر ناصر گوندل صاحب. نیو یارک سے آپ ہمارے ساتھ ہیں, تو بتائیے کہ ایسے میں جب کہ آپ مریض دیکھ رہے ہوتے ہیں تو کرونا کے پیشنٹس بھی آپ کے پاس آپ کے ہاسپٹل میں نیو یارک کے ہاسپٹل میں آ رہے ہیں جہاں آپ کام کرتے ہیں؟
میں کرونا کے مریضوں کو ایسے تو نہیں دیکھتا لیکن جو لوگ مریض कैंसर के होते हैं और उन्हें कोरोना भी होता है या उनके और ऐसे कैंसर रिलेटेड इश्यूज होते हैं उनको मैं देखता हूँ. उस हवाले से कोरोना के जो पेशेंट्स हैं उनको मैं देखता हूँ, लेकिन उनको मैं कोरोना का इलाज नहीं करता.
वो तो वैसे भी इलाज तो है ही नहीं, अभी तक तो इलाज आया ही नहीं. तो ठीक है, तो बताइए कि फिर शायरी आप कर रहे हैं और फिर किस वक्त शायरी करते हैं और उसकी उस शायरी में क्या कैंसर मौजूद होता है कि कोरोना मौजूद होता है आजकल?
वो तो एक शायर अपने हिसाब से जो उसके आसपास जो कुछ हो रहा होता है उसका ज़ाहिर है उससे असरअंदाज तो होता है. तो मैंने कोरोना के ऊपर पिछले दिनों में दो एक नज़में लिखी हैं
जी.
तो वो बताती हैं कि जो मेरे ख्याल जो आजकल हैं बल्कि जो अक्सर लोगों के हैं तो ज़ाहिर है उसका उससे बचाव तो नहीं मुमकिन.
तो बिल्कुल, शायर तो वैसे भी जमाने की तर्जमानी करता है ना, हालात की तर्जमान, हालात का तर्जमान होता है और अपनी कैफियत भी उसकी वही होती हैं जो कि इर्द गिर्द वो महसूस करता है, लोगों में देखता है. तो फरमाइए, आप इरशाद कीजिए, आपने क्या तहरीर किया, हम अपना कलाम हमारे सुनने वालों तक भी पहुँचाइए.
तो कुछ बीच बीच में से आपको मैं सुना.
आप बीच बीच में सुना सुनाइए, पूरा सुना दीजिए, बीच बीच में सुना सुनाइए, पूरा सुना दीजिए.
अच्छा चलो. पहली है जी नज़म, हमें अब दूर रहना है.
वाह, हमें अब दूर रहना है, गुर्बतों को खत्म करिए, अब हमें दूर दूर रहना है.
हुआ है फैसला अब ये, हमें कुछ दूर रहना है. लाजम हम कदे आदम बराबर फासला रखें.
वाह,
हमारा पास आना साथ रहना नक्शे आमा के मसावी है. हमें एक दूसरे से फासला रखना तो है लेकिन हमें कुछ और भी करना जरूरी है. हमारे हाथ मैले हैं, हम अपने आप को भी छू नहीं सकते, हमें चेहरे बचाने हैं. समंदर पार से उठा है एक तूफान कोरोना जो सांसों में सफर करता हुआ. तमीज़े नस्ल और रंगे आदमियत से मुबर्रा है दुनिया के हर कोने में पहुंचा. कोई है दर के ना हो जिस पे इस आशोक की दस्तक, किसी बारूद या बंदूक से मारा नहीं जाता. ये वो जिन जो किसी बोतल में डाला जा नहीं सकता, किसी भी खुर्दबीन से ये दिखाई दे नहीं सकता. मुझे अब भी यकीन है वबा ये हादसातन हम पे उतरी है. मुकाफात अमल का सिलसिला या किसी साजिश का ये हिस्सा नहीं है, मगर फिर भी गुमा है ये सब कुछ इत्तफाकन हो भी सकता है, मगर लगता नहीं है कोई हमको बताना चाहता है. फजाओं में बहुत आलूदगी है, वबा जब फैलती है तो इकट्ठा होके रहने में वहां बरकत नहीं बढ़ती. अभी तो ये अजाबे जान अभी तो ये अजाबे आरजी है, ये ठल जाएगा या एक रोज फरदा, मगर जब इसकी अगली किस्त आएगी तो हम तैयार होंगे या निजात कहर के मौके से हम फिर हाथ धो लेंगे. हमें फिलहाल तो कुछ इकदाम करने हैं, हमें हाथों को धोना है, हमें कुछ दूर रहना है, फजाए बाहमी में सांस लेना निहायत ही मुज़र है.
ये जो आखिरी बंद है ये जरा दोबारा कह दीजिए क्योंकि शोर हो गया था यहाँ पर किसी ने. हाँ, तो आप प्लीज इसको रिपीट कर दीजिए. जी जी,
हमें फिलहाल कुछ इकदाम करने हैं, हमें हाथों को धोना है, हमें कुछ दूर रहना है. फकत एक रास्ता है, फकत अब एक ही रास्ता है बाकी, فضائے باہمی میں سانس لینا نہایت ہی مضر ہے. تو دوسری جو ہے نظم اس کو میں نے اپنے ڈاکٹروں کے حوالے سے, بلکہ جتنے بھی ہیلتھ کیئر ورکرز جو اس سلسلے میں جو ان پر جو گزر رہی ہے, اس کا عنوان ہے کورونا کے دھولے.
کورونا کے
دھولے,
آئے ہائے کورونا کے دھولے, واہ کیا خوبصورت ٹائٹل دیا آپ نے.
ہر ایک گھر میں ڈر کے مقید ہوا ہے, گلی میں ہے رقصاں ہلاکت کی دیوی, گھنی خاموشوں میں ابھرتی ہوئی سائرن کی سزائیں, وہ سورے سرافیل ایسے اٹھائیں کہ بارات ماتم کرونا کے دولوں کو بیمار گھر میں فریب شفا کی دلہنیاں ملانے چلے جا رہی ہے.
بہت دردناک.
جہاں منتظر ہیں معالج پرستار نرسیں معاون, کفن میں کفن کو لپیٹے ہوئے یہ مسیحا بخاطر مدارت کرونا کے دولوں کو ہاتھوں میں لیں گے. دلوں کی ہو دھڑکن تپش ہو بدن کی, اکھڑتا ہوا سانس چہرے کی رنگت, رگوں کا تناؤ نظر کا بہاؤ, علامات کل کا حساب مکمل بتائے گا سطح مدارات کیا ہو. نقاب پہن ہو یا گجروں یا پیکوں کے گجرے, لہو سے بھری بوتلوں کی سبیلیں, مشینوں کی رہٹی میں دم کا ہنڈولا یا تفلی دلاسا, ہر ایک طرح ان کا سواگت کریں گے, انہیں سانس لینے کی امید دیں گے. جہاں رشتہ خون بوجھے ہزاراں وہ منقطع سرحد ہسپتالاں, یعنی ہسپتال میں وہ نہیں آ سکتے جو ان کے دواحقین ہیں, تو اس حوالے سے جہاں رشتہ خون بوجھے ہزاراں وہ منقطع سرحد ہسپتالاں, رہے گا وہ مہمان یہاں پہ اکیلا, یہی اس کے خادم یہی اس کا کنبہ, اگر اپنوں سے ان کی کوئی بات ہوگی انہی کے وسیلے ملاقات ہوگی, یہی رابطے کا مسبب بنیں گے, یہی ٹیلی فون آپریٹر بنیں گے, یہ اولاد مریم مسیحان حاضر جلا دے نہ پائیں متاثر زدوں کو, مگر پھر بھی مایوس ہونے نہ دیں گے. جو بیمار گاہ سے روانہ ہیں شہر خاموشاں کی جانب, کوئی ان کا اپنا انہیں بوسائے الوداع سبت کرنے کو نہ آ سکے گا, یہی طب قبیلہ انہیں وقت آخر حضر کے کواڑوں سے رخصت کرے گا. مسیحان امروز ایسے بھی ہیں جو کئی اپنے ہاتھوں میں میخیں گڑائے, سلیبوں کو اپنے ہی کندھے اٹھائے, اسی قافلے کا ہراول بنیں گے. کرونا کے دولوں کی بارات ماتم جو بیمار خانے سے ملک عدم کو چلے جا رہی ہے. شکریہ.
رلا دیا آپ نے.
بس یہ کچھ سین ایسا ہے جو ہسپتال میں جب آپ دیکھتے ہیں کہ بیمار پڑے ہوئے ہیں, سانس لینے میں انہیں سخت دقت ہے, اور علاج جو کچھ ہو سکتا ہے وہ ہوتا ہے, جو اللہ کی وجہ سے خود ہی ٹھیک ہو جاتے ہیں, جو ٹھیک ہو جاتے ہیں, جو نہیں ہوتے ان کے ساتھ عجب صورتحال ہوتی.
اور بہت شکریہ ڈاکٹر ناصر گوندل صاحب, آپ بہت اچھے ڈاکٹر تو ہیں ہی, لیکن بہت اچھے شاعر بھی ہیں. اور ایک ڈاکٹر عام طور پر سنا یہی ہے کہ ڈاکٹروں میں जज्बात ख़त्म हो जाते हैं, एहसास ख़त्म हो जाते हैं, इतनी तकलीफ़ें वो देखते हैं, लेकिन आप में लगता है कि तमाम एहसास पूरी तवानाई के साथ ज़िंदा हैं और आपने उन तमाम एहसास को उसी तवानाई के साथ अपनी शायरी में समोया है। आपका बेहद शुक्रिया।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील आपके लिए खुसूसी प्रोग्राम के साथ। अब हम आपको लिए चलते हैं फ्रांस, जहां हमारे साथ मौजूद हैं टेलीफोन पर एक शायरा और एक बिजनेस वुमेन शाज मलिक। और हम आपको ये भी बताएं कि फ्रांस में अब लॉकडाउन ख़त्म हो गया है और इस वक्त वहां क्या तासुर है, लोगों का क्या फील कर रहे हैं, इस बारे में गुफ्तगू करते हैं शाज मलिक साहबा से। अस्सलाम वालेकुम शाज मलिक साहबा।
जी वालेकुम अस्सलाम, कैसी हैं आप?
मैं ठीक हूँ। पहले तो ये बताइए कि अब आपका जो बिजनेस है जो लॉकडाउन के दौरान बंद हो गया था या कम हो गया था, उसकी क्या सूरत हाल है, और फिर हम बात करते हैं कि फ्रांस में इस वक्त लोग क्या महसूस कर रहे हैं जबकि लॉकडाउन खत्म हुआ है।
यहाँ पे समर भी शुरू हो गई है, गर्मी है और लोग काफी खुश हैं और काफी पार्क्स वगैरह में निकल रहे हैं, पार्टीज बारबेक्यू वगैरह ये लोग फिर यहाँ पे चल रहा है, मतलब पार्क्स में जाके एंजॉय कर रहे हैं और लेकिन मास्क पहन रहे हैं। और ये के थोड़ा सा तो पहले ही कर दिया था उन्होंने 11 मई से, थोड़ा 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 जो रेड जोन थे वो ऑरेंज जोन हो गए और उसमें ये है कि उन्होंने पाबंदियां हटा ली हैं, सिनेमा थिएटर वगैरह कल से खुल रहे हैं, स्कूल भी
अच्छा,
और सिर्फ कुछ कैफे बार रेस्टोरेंट जो अभी नहीं खोल रहे वो 22 जून तक खुलेंगे। तो उन्होंने कहा कि टेरिस पे आप मतलब अपना कर सकते हैं, जैसे डिलीवरी करते हैं होम डिलीवरी, ये होटल वगैरह रेस्टोरेंट वगैरह ये कर रहे हैं।
अच्छा,
कुछ ये के लोगों ने साथ रहना जीना सीख लिया, इसको समझ लिया है और एहतियात कर रहे हैं साथ साथ। बस
तो अब कोरोना के साथ ही जीना है। ठीक,
बिल्कुल ऐसा ही है, तब तक जब तक किसी
का
वैक्सीन नहीं आ जाती,
जब तक वैक्सीन नहीं आती तो कोरोना के साथ ही जीना है। और कोरोना पर ही अभी तो उसका असर गालिब रहेगा। तो आपका जो बिजनेस है वो भी आपने खोल दिया?
जी जी खोल दिया, वो कि अभी वो उस तरह रवा नहीं हुआ, बहुत कम है, बहुत कम है, लेकिन ये है कि एक सर्कल चल निकला, ठीक हो जाएगा इंशाल्लाह सबके साथ इस तरह, क्योंकि अब लोग कुछ की जॉब्स चली गई, कुछ मुआशी प्रॉब्लम्स तो है ना लोगों के साथ साथ, दो तीन माह का लॉकडाउन और फिर उसके बाद तो अब स्टार्ट हुआ है और इंशाल्लाह उम्मीद है रब ताला से कि इंशाल्लाह अल्लाह ताला सबके लिए बेहतरी करेंगे, आसानियां करेंगे।
आपने एक ताजा गजल कही है, हमें मालूम हो गया है, तो अब ये गजल लोगों तक भी पहुंचाइए, क्या लिखा आपने और उसमें कोरोना, अब उसमें कुछ कमी आई कोरोना के वार की या अभी वो असर ज्यादा है?
थोड़ा सा डर है, खौफ है थोड़ा।
तो चलिए इरशाद कीजिए, सुनाइए।
साहिब कहाँ की यारियां, साहिब कहाँ की महफिलें, साहिब कहाँ की दोस्ती, साहिब है झूठी चाहतें, एक उम्र तन्हा कट गई और जिंदगी के वास्ते, एक उम्र तन्हा कट गई और जिंदगी के वास्ते, साहिब हमें रास आईना बेनाम सी ये संगत दे। अब कोरोना के हवाले से एक शेर है कि फैली है ऐसी ये वबा है जान लेवा क्या कहें, फैली है ऐसी ये वबा है जान लेवा क्या कहें, साहिब वबा के खौफ से उड़ने लगी है रंगतें। हमने तो दिल दरगाह में बांधे थे धागे बारहा, हमने तो दिल दरगाह में बांधे थे धागे बारहा, साहिब हमारी रायगा क्यों हो गई फिर मन्नतें, जब जुल्म बढ़ता ही गया इंसान जालिम हो गया, जब जुल्म बढ़ता ही गया इंसान जालिम हो गया, साहिब जहां से उठ गईं सारी की सारी बरकतें। साहिब तेरे बंदे हैं हम करते खता को दरगुजर, साहिब तेरे बंदे हैं हम करते खता को दरगुजर,
صاحب خطائیں بخش کے برسا یہاں پر رحمتیں، صاحب خطائیں بخش کے برسا یہاں پر رحمتیں. جی
واہ تو یہ تازہ آپ کی غزل جس کی آمد ہوئی اور آپ نے اس کو اپنے سفر کردہ سے بکھیرا اور ہم نے نشریاتی لہروں کے ذریعے لوگوں تک پہنچا دیا. بہت شکریہ شاز ملک، آپ سے آئندہ بھی بات چیت رہے گی اور فرانس کے بارے میں آپ سے معلومات حاصل کرتے رہیں گے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا، آپ کا بہت شکریہ. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے.